नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृंखलामा हामी हरिवंश आचार्यको चिना हराएको मान्छे लिएर आइपुगेका छौं। चिना हराएको मान्छेको तेह्रौं श्रृंखला हामीले गएको साता सुन्यौं। तेह्रौं श्रृंखलासम्म पुग्दा हरिवंश आचार्यकी श्रीमती मीरा आचार्यको निधन भएको छ। अब उहाँको आत्मकथा अगाडि कसरी बढ्छ सुनौ। हरिवंश आचार्यको आत्मकथा चिना हराएको मान्छेको चौधौं श्रृंखला पृष्ठ 273। एक किसिमले मेरा भाग्यमानी हुन्। मैले उनको वियोग सहेँ, तर मेरो वियोग उनले सहनु परेन। परेको भए कसरी सहन्थेन होला? कमसेकम पति वियोगमा छटपटाउनु त परेन। यति गाह्रो, साह्रै गाह्रो रहेछ। म पहिले मर्या भए त तिमीलाई प्यारी औडा हुने रहेछ। फलामको छातीमा त यस्तो पोल्दो रहेछ, तिम्रो जस्तो फूलको मन त सबै डढ्ने रहेछ। यति गाह्रो चट्याङ लाग्ने रहेछ। म पहिले मर्या भए त तिमीलाई प्यारी वज्र खस्ने रहेछ। ढुङ्गाको मूर्तिलाई त फुटाइदिँदो रहेछ, तिमी दिल भएकीलाई त सुकाइदिने रहेछ। यति गाह्रो बाढी आउँदो रहेछ। म पहिले मर्या भए त तिमीलाई प्यारी बगाउने रहेछ। म जस्तो आगोलाई त जलाउँदो रहेछ, तिमी जस्ती शीतललाई त उमाल्ने नै रहेछ। पन्ध्र वर्ष जतिपछि म 68 वर्षको हुनेछु, मेरा 61 वर्ष कि। उनी नभएपछि म पनि 2-4 वर्षमा मरिहाल्थेँ, ठिकै हुन्थ्यो जस्तो लाग्थ्यो। तर कल्पना गरे जस्तो कहाँ हुन्छ र जीवन? कस्तो अत्कल्चो उमेर भयो। न बुढो न अद्वैंसी, न जिन्दगी धेरै बाँकी छ, न जिन्दगी धेरै छोटो नै छ। जिन्दगी अब आफै हिँड्न छोड्यो, घिच्याउनु पर्ने भयो जिन्दगीलाई। जहाँ हेर्छु त्यहीँ टोल्याउँछु, छैनौ भन्ने थाहा छ तैपनि बोलाउँछु। सब थोक दुरुस्तै छन्, तिमी मात्र छैनौ। हामी सबै यहीँ छौ, तिमी मात्र भएनौ। जहाँ आँखा बसाउँछु त्यही आँसु खसाउँछु। आउन्नौ भन्ने थाहा छ तैपनि कराउँछु। सधैँ आउँछ नयाँ दिन, त्यो दिन आउन्न। अब तिमीलाई भेट्न कहिल्यै पनि पाउन्न। जहाँ खुट्टा टेक्छु त्यही नै अडिन्छु, उठ्नै नसक्ने भई त्यही नै गाडिन्छु। पाउन्न भन्ने थाहा छ तैपनि चिच्याउँछु। मन नलागी नलागी जिन्दगी घिच्याउँछु। डाकको छोडेर रुन मन लाग्छ, तर म बाबु हुँ। अब यो घरको सबैभन्दा ठुलो मान्छे, म धेरै रोएँ भने छोराहरूले के गर्ने? मोहित पनि ढोका थुनेर एक्लै रुँदो रहेछ। अनि आफूले आफैलाई सम्झाउँछु, गीतकार चाँदनी शाहले साँच्चैकै राम्रो गीत लेखेकी रहेछन्। एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा। एउटा मान्छे नहुँदा जिन्दगी कति फरक हुँदो रहेछ। मन मात्रै फरक होइन, मनबाट देख्ने प्रकृति पनि फरक हुँदो रहेछ। बुढा नीलकण्ठको हामी बसेको घर संसारको सबैभन्दा राम्रो ठाउँ लाग्थ्यो। त्यहाँबाट देखिने हरिया डाँडा पाखा, आफ्नो घरको बगैँचा साँच्चैकै राम्रो लाग्थ्यो। मनमनै भन्थे अब यो ठाउँ छोडेर कतै जान्न। तर आज त्यो घरभरि बगैँचाभरि यादै याद मात्र छ, सम्झनै सम्झना मात्र छ, शून्य छन् सब थोक शून्य। घरको रङ पनि खुइलिए जस्तो, बगैँचामा फुल्ने फुलहरूको रङ पनि उडे जस्तो। मैले मात्र होइन, घर बगैँचा त्यहाँ आइरहने चराचुरुङ्गी पनि मेरालाई खोजिरहेछन्। आरू फुल्या छ, हाँगै झुल्या छ, त्यो फुल तिमीलाई खोज्दै झ्यालमै पुग्या छ। असार लाग्या छ, फुल फुल्या छ, त्यो असारे फुलले पनि झ्यालमै हेर्या छ। हामी फुल्दा कस्तो खुसी हुने, यसपालि त झ्यालबाट नि च्याउने नहुने। जुरेली र गौँथलीले के कुरा सोध्छन्, घरको वरिपरि उड्दै तिमीलाई खोज्छन्। हामीले गीत गाउँदा तिमी कति खुसी हुने, हिजो आज हाम्रो गीत सुन्नै नआउने। बगैँचाका फूल हामी सबै दुब्लाएका, तिमीले टेक्ने दुबो पनि पीरले ओइलाएका। किन तिमीले यस्तरी हामीलाई भुलेको? मन परेन कि तिमीलाई हामी फुलेको? एकपटक बाथरूममा नुहाउन जाँदा देखेँ प्रयोग भइसकेको साबुनमा मिराको कपालको रौँ टाँसिएको रहेछ। मैले मिराको त्यो रौँ हेरेँ, त्यो रौँलाई मुहाई खाएँ, त्यो रौँलाई हातमा लिएर धेरै बेर रोएँ। जुन रौँ नालीमा गएर नाली टालिन्थ्यो, पम्प लगाएर एसिड खनाएर झिकेर फालिन्थ्यो, आज त्यही साबुनमा अड्केको रौँ पनि कति प्यारो लाग्छ। मलाई मिराको लामो कपाल भएको टाउको समाउनु मन लाग्छ, चुम्बन गर्न मन लाग्छ, मिरा भेट्न मन लाग्छ, तर कसरी भेट्ने, कहाँ भेट्ने, केही उपाय छैन। दराज खोल्छु, उनका साडी स्वेटर ह्याङ्गरमा झुन्डिएका छन्, चोलाहरू थपक्क पट्टिएर बसेका छन्। मलाई दराजभित्रै छिरेर मिराका साडीहरू ओढेर बस्न मन लाग्छ। आँखा चिम्म गर्छु, एक एक साडी लगाएकी मिरासँग हिँडेको डुलेको याद आउँछ। ब्लाउजहरू लिन्छु र चुम्बन गर्छु। एकपल्ट मात्र लगाएर नधोएको ब्लाउजबाट आउने मिराको मन्द मन्द पसिनाको गन्ध आउँदा मिरा पाए जस्तै हुन्छ। साडी चोलाहरूलाई मिरा भनेर बोलाउँछु, मामु भनेर बोलाउँछु, तर कोही बोल्दैन, केवल म बोलिरहेको हुन्छु। जताततै यादै याद छरिएका छन्, यी यादहरूमा बसिरहन मलाई गाह्रो हुन्छ। मैले बुढाली कण्ठको घर बेच्ने निर्णय गरेँ। मलाई दुःख पर्दा अत्यन्त सहानुभूति राख्ने मेरा असल छिमेकीहरू रामेश्वर केसी, दिदी तारा केसी, मनोज शर्मा, अन्जु शर्मा, सन्तोष, रविना गौतम, नरेन्द्र श्रेष्ठ, सुमन श्रेष्ठ सबैको चित्त दुखाएर म घर बगैँचा चराचुरुङ्गी सबै छोडेर बसाइँ सरेँ। अहिले न बगैँचा छ न मिरा, न चराचुरुङ्गी छन् न त्यो मनोरम वातावरण, मिराको याद मात्र बाँकी छ। नयाँ ठाउँ नयाँ देश जाँदा मिरा पनि सँगै जान्थिन्, फेरि दोहोऱ्याएर त्यो देश जाँदा मिरा जान्नथिन्। घर हेर्नुपर्छ, खर्च पनि धेरै लाग्छ भनेर उनले हामीसँग झन्डै आधा पृथ्वी घुमेकी छन्। उनलाई संसार डुलाउन पाउँदा मलाई आनन्द लाग्थ्यो, उनी नजाँदा मसँग उनको फोटो हुन्थ्यो, त्यही फोटो जान्थ्यो। तर मिरा नभएपछि म उनको फोटो हेर्नै नसक्ने भएँ। फोटो हेरेर औडा हुन्छ, आफू पनि मर्न मन लाग्छ। पत्र पत्रिकाहरूमा हत्या भएका समाचार दिनहुँ देखिन्छन्। मलाई लाग्थ्यो बरु त्यो मान्छेले मेरो हत्या गरिदिएको भए म कति खुसी हुन्थेँ। कुनै पेसेवर हत्यारा भेट्न पाए पनि पैसा दिएर आफ्नो हत्या गराउने थिएँ। विभत्स नदेखिने गरी सजिलैसँग मर्ने कुनै तरिका पाए पनि हुन्थ्यो भन्ने सोच्थेँ। ठुलो छोरो त्रिलोक आफ्नो खुट्टामा उभिन सक्ने भइसकेको छ, उसले जीवनसाथी पनि रोजिसकेको छ, तर कान्छो मोहित एक्लो छ, कुनै पेसा अँगालिसकेको पनि छैन। म मरिदिएँ भने उसको मनमा कति नराम्रो असर पर्ला भनी डराउँथे। मोहितको मायाले मलाई मरिहाल्न स्वीकृति दिएन। पत्रिकामा समवेदना छापिएको मरेको मान्छेको फोटो देखेर म डाहा गर्थेँ। त्यो फोटो मेरो भए पनि हुन्थ्यो, त्यो ठाउँमा म पुग्न पाए पनि हुन्थ्यो। कस्तो भाग्यमानी रहेछ त्यसले मर्न पायो, म कस्तो अभागी, कहिल्यै त्यो सौभाग्य पाउन सकिनँ। डाक्टर सरोज दिताल, डाक्टर भरत प्रधान, डाक्टर सुमन श्रेष्ठले मेरो भेट साइकेट्रिक डाक्टर कपिलसँग गराइदिए। कोठामा डाक्टर कपिल र म एक घन्टा सँगै बस्यौँ। उनले मसँग धेरै कुरा सोधे। मैले उनीसँग मिराको फोटो हेर्न नसकेको कुरा पनि भने। उनले भने हेर्नुपर्छ, जबरजस्ती भए पनि हेर्ने बानी गर्नुहोस्, अनि ती फोटोहरू हेरेर उहाँसँग बिताएका राम्रा दिनहरू राम्रा क्षणहरू याद गर्नुहोस्। घरका भित्ताहरूमा मिराको फोटो राख्न थालेँ, रुँदै रुँदै हेर्न थालेँ। धेरै दिन एउटै फोटो हेर्दा त्यो फोटो हेर्ने बानी लाग्दो रहेछ। नयाँ फोटो हेऱ्यो भने पीडा हुन्छ, पीडा भए पनि एल्बमहरू पल्टाएर हेर्छु, अनि पुराना दिनहरूमा डुब्छु र फेरि आधा संसार मिरासँग डुल्न थाल्छु। कहाँ पुगेनम् कहाँ डुलेनम्, कहाँ पुगेनम् कहाँ डुलेनम्, कहाँ उडेनम् कहाँ तरेनम्। हेर्छु म अहिले फोटाहरूमा, कहिले जिस्किदिन्थ्यौँ कहिले ठुस्किदिन्थ्यौँ, घर बगैँचा अनि चोटाहरूमा फुलसँगै बसी खिचेका फोटा, तिमी फुल हौ कि फुल फुल हो, चरा आउने गरी खिचेका फोटा, तिमी चरा हौ कि चरा चरा हो, कहाँ मरिएन कहाँ बाँचिएन, कहाँ परिएन कहाँ झरिएन, हेर्छु म अहिले फोटाहरूमा कहिले उफ्रिदिन्छौ कहिले कुदिदिन्छौ टलपलिन्छन् आँखाहरूमा मिठो सम्झना संसार डुलेको मात्र छैन मिठो सम्झना सुखका दिनहरू मात्रै छैनन् दुःखका दिनहरू पनि छन् मसँग मिराका उनी बेला बेला धेरै बिरामी पर्थिन् काठमाडौँको अस्पतालदेखि दिल्लीका अस्पतालहरूमा उनीसँग बिताएका मिठा यादहरू पनि छन् तिमी बिरामी पर्थ्यौ म कुरुवा हुन्थेँ कति आनन्द लाग्थ्यो म सँगै बस्थेँ हेरेर घडी खुवाउँथेँ ओ कति त्यो दिन सम्झाउँदा प्यारो लाग्छ अति चक्कु चल्थ्यो तिमीमा मलाई दुख्थ्यो कति म छटपटाएको देखेर निल्थ्यौ पीडा जति त्यो दिन सम्झाउँदा प्यारो लाग्छ कति बिरामीले कुरुवालाई माया गर्थिन अति घाउ तिम्रो पाक्थ्यो मेरो पोल्थ्यो छाती गोल्टी फर्केर तिमी फाल्थ्यौ आँसु जति ती दिन सम्झदा प्यारो लाग्छ अति मेरो हात समाई चुम्थ्यौ कति कति तिमी बिरामी पर्थ्यौ म कुरुवा हुन्थे तिमी निदाएपछि म कति रुन्थे मिठो मानी खान्थ्यौ त्यो तितो ओखति ती दिन सम्झदा प्यारो लाग्छ अति कतिपय मान्छेको अरूको कुरा नकाटी खाएको नपच्ने अरूको पीडा नदेखि निद्रा नलाग्ने अरूलाई टेकेर आफूमाथि उक्लनु पर्ने बानी हुँदो रहेछ मिराको सम्झनामा म रोएको देखेर ओखती गर्न ब्याङ्कक लगेन दिल्ली लगेन भेलोर लगेन अहिले रोएर के गर्ने भनेर कुरा काटेको पनि थाहा पाएँ त्यत्रो वर्ष मिरा बिरामी पर्दा आफूले केही कमी गरे जस्तो लाग्दैन देशमा उपचार भइ नै रहेको थियो काठमाडौँमा उपचार सम्भव नभएको बेला दिल्लीमा पनि उपचार गराएकै हो अचानक मस्तिष्कघात भयो केही गर्ने मौकै पाइएन ब्याङ्कक भेलोर दिल्ली लग्दैमा मान्छेलाई केही नहुने भए त्यहाँका अस्पतालमा उपचार गराउने कोही पनि मर्दैन थियो होला सबै अमर हुन्थ्यो होला म मानसिक रूपमा घाइते हुँदा केही मान्छेहरूले मलाई मानसिक रूपमै रेटे मेरो कुरा काटेर कसैलाई मस्त निद्रा लाग्छ भने लागोस् मैले रुन छोडिनँ मोहित मेरो एक्लो सहारा मलाई सकेसम्म छोड्दैन म उसको बाबु होइन ऊ मेरो बाबु भएको छ मेरो अभिभावक भएको छ हामी बिरालोले गुँड सारे जस्तै गरी गुँड सार्दा सार्दै बुढा नीलकण्ठबाट खुसीबु आयौँ नयाँ बजार खुसीबुमा पनि हाम्रो घर छ हामीले स्वघर बहालमा दिएर बुढा नीलकण्ठ सरेका थियौँ म त्यो घरमा सरेपछि विष्णु पाठक बाहिर उनकी श्रीमती कृषिले हामीलाई दिनसम्म माया दिए आफ्नो घर भए पनि हामी त्यहाँ पाहुना भएर बसेका थियौँ अमेरिकाबाट त्रिलोकले बुहारी जोई लेभेन्स्कीलाई पनि आफूसँगै नेपाल लिएर आउने भयो सडकमै जोडिएको घर भएकाले त्यहाँ बस्न अमेरिकन बुहारीलाई अप्ठ्यारो होला भनेर खुसीबुमा पाहुना भएर बस्न मन लागेन अनि बालकोटमा एउटा घर भाडामा लिएर बस्न थाल्यौँ खुसीबुबाट बालकोट सर्दा कृषि बहिनी र विष्णु भाइ अत्यन्त दुःखी भए एकदमै स्वार्थरहित विष्णु पाठक भाइ त्यस्तो मान्छे जीवनमा भेट्न गाह्रै पर्छ तर जहाँ गए पनि खप्परसँगै भने जस्तै कतै गए पनि मन शान्त भएन पर्यटन व्यवसायी मेरा भान्जा शिव ढकाललाई मैले सोधेँ मोहितलाई कुनै काममा लगाइदिन सकिन्छ भान्जा बाबु उनले भने मोहितको जिम्मा मेरो भयो मामा हामी दुई भएर ब्रिक्स क्याफे चलाउँछौँ मोहितलाई पनि शिव भान्जाले क्याफेमा सहकर्मीका रूपमा सहभागी बनाए ऊ व्यस्त हुन थालेपछि मेरो मन ढुक्क भयो भान्जा भान्जी भगवान हुन् भन्छन् मेरो भान्जा शिव पनि साँच्चैकै भगवान भएर आए छोरो त्रिलोक पनि अमेरिकाको राम्रो जागिर छोडेर बुहारी जोइसँगै नेपाल आयो तिमीले मलाई त्यस्तो राम्रो काम छोडेर किन नेपाल आएको भनेर सोद्धा म हजुरलाई मद्दत गर्न आएको यस्तो बेलामा नआए कहिले आउने त भन्यो उनीहरू आउँदा एउटी अमेरिकी छोरी घरमा आए जस्तो लाग्यो जोईलाई नेपाली परम्परा अनुसार बिहे गरेर बुहारी बनाई घरभित्राउने इच्छा थियो मिराको त्यो इच्छा अब म एक्लैले पुरा गर्नुपर्नेछ तर उताको चर्चको विधि चाहिँ पुरा भइसकेको छ जोई यो घरकी बुहारी भइसकेकी छिन् संसारमा को कसको नाता पर्छ कोसँग कसको सम्बन्ध घाँसिन्छ केही थाहा हुँदो रहेनछ मेरा नाति नातिनाको अनुहार अब अलिअलि एसियन जस्तो अलिअलि अमेरिकन जस्तो हुनेछ मलाई नेपालको जात मात्र होइन संसारकै जात मिसिएको अनुहार मनपर्छ असम्भव भन्ने कुरा केही हुँदैन हुनसक्छ कुनै दिन मिरा र मेरा नाति नातिना अमेरिका जस्तो विकसित देशको राष्ट्रपति बन्नेछन् कति निराश हुन आफ्नो कारणले बाँच्नै पर्ने रहेछ, सहनै पर्ने रहेछ। बिस्तारै बिस्तारै आफूलाई घिच्याएर काम सुरु गर्नु पर्यो भनेर मदन दाईको घर जान थालेँ। म संचारको कार्यालय जान थालेँ। दिउँसो कार्यालयमा सहायक निर्देशक भाइ प्रदीपसँग भेट हुन्छ, प्राविधिक काम गर्ने चलचित्र सम्पादक गणेश कणेलसँग भेट हुन्छ। प्रदीप भट्टराई महासञ्चारको निर्देशनदेखि लिएर सम्पूर्ण प्राविधिक बोझ बोकिरहेका छन्। नरेन्द्र कंसाकारले प्रशासनिक आर्थिक सम्पूर्ण अभिभारा 15 वर्षदेखि बोकिरहेका छन्। छायाकार गौरीशङ्कर धुन्जु जसले महासञ्चारले निर्माण गर्ने हरेक टेलिफिल्महरूको स्तर बढाइदिएका छन्। उनीहरूसँग मिटिङ हुन्छ, गफ हुन्छ, दिन बित्छ। ब्रिक्स क्याफेमा मेहनत गर्दैछ। क्याफेको व्यापार साँझ परेपछि बढ्छ। ऊ आउँदा रात बुढो भइसकेको हुन्छ। नेपालमा रात पर्दा अमेरिकामा दिन हुन्छ। नेपालमै बसेर अमेरिकी कम्पनीमा सफ्टवेयरको काम गर्ने भएकाले राति पनि त्रिलोक ल्यापटप र फोनमै व्यस्त भइरहेको हुन्छ। अलिअलि समय बच्यो भने पत्नी जोइलाई पनि दिनुपर्छ। म एक्लै कोठामा धुमधुम्ती बस्छु। अब घरमा निर्जीव वस्तुहरू मेरा साथी भए। भित्ता दराज तकियाहरूसँग एकहोरो कति कुरा गर्ने? जति कुरा गरे पनि जवाफ आउँदैन। उनीहरूको जवाफ पनि आफैले दिनुपर्ने हुन्छ। मैले निदाउन कहिल्यै ट्याब्लेट खानु पर्दैन थियो। ओछ्यानमा ढल्नासाथ निद्राले स्वागत गरिहाल्थ्यो। अब निद्रा लाग्ने औषधि पनि मेरो साथी भएको छ। एक्लै लट्ठिएपछि मिरा खाटको देब्रेपट्टि सुत्थिन् भन्दै उनले ओढ्ने सिरक फिजाउँछु। तकियामा एउटा कपडाको डल्लो राख्छु र त्यही डल्लोलाई पनि सिरकले छोप्छु। मिराको शरीर जस्तो बनाउँछु अनि मिरा पनि मसँगै सुतिरहेकी छन् भनेर कल्पना गरेर निदाउँछु। कहिले 2 घन्टामा बिउ जान्छु, कहिले 3-4 घन्टामा। बिहानको 4 कहिले बजला जस्तो हुन्छ। 4 बजे ओछ्यान छोडेर हिँड्छु। सानो परिवार सुखी परिवार भन्छन्। मेरो लागि त सानो परिवार दुःखी परिवार भएको छ। घरमा आमा बाबु दाजु भाउजूहरू भएका भए बोल्ने मान्छे धेरै हुन्थे, एक्लोपन महसुस कम हुन्थ्यो होला। तर मान्छे एक्लै जन्मन्छ, एक्लै मर्छ। उसको स्थायी साथी कोही हुँदैन। बुहारी अमेरिकी भएकीले उसलाई सधैँ नेपाल बस्न साध्य पनि हुँदैन। मिराको वर्षदिनको कामपछि त्रिलोक र जोई पनि अमेरिका फर्किए। उनीहरू फर्केपछि झन् शून्यता थपियो। चाहनु छँदा मुकेशले गाएको एउटा हिन्दी गीत गाउने गर्थे म। चल अकेला, चल अकेला, चल अकेला, हजारौँ मिल लम्बे रास्ते। सानो छँदा गाएको यही गीत अहिले सधैँ गाउनुपर्ने भएकाले त्यही देखि नै अभ्यास गरेको पो रहेछु। अचेल मलाई कसै कहाँ जान मन नलाग्ने, कसैसँग बोल्न नपरे हुन्थ्यो जस्तो लाग्ने, कुनै जमघट वा समारोहमा जान मन नलाग्ने, कोहीहाले पनि जमिरहेको जमघटमा गएपछि एकाएक नरमाइलो हुने, जमघटमा सबैको जोडी देख्दा त्यहाँ मेरो आँखाले पनि अनायासै मिरालाई खोज्ने गर्न थाले, जसले गर्दा मलाई त्यहीँ मूर्छा पर्छु जस्तो हुन लाग्यो। साथीहरूलाई पिर छ मलाई डिप्रेसन होला भन्ने। कहिले राजु भुजुले बोलाउँछ, साँझमा ज्योति भुजुले हरिदाई आउनुभयो भनेर मिठो मिठो खुवाउँछिन्। कुनै साँझ गौरीशङ्कर धोजु, कुनै साँझ नरेन्द्र कंसाकार, कुनै साँझ शिव भान्जाको घर गयो। बुहारी सुविताले बनाएको मिठो खाना खाएर फर्कियो। पेट्रोलियम पदार्थ व्यवसायी भाइ मुकुन्द अधिकारी सधैँ भइरहने पेट्रोलको हाहाकारमा चिनापर्ची भएका साथी हुन्। तर अहिले जीवनकै हाहाकारमा घनिष्ठता बढेको छ। उनको घरमा आमा श्रीमती मन्दिरा छोरा बुहारीहरूले मलाई खाना मात्र होइन माया ममता पनि दिएका छन्। मुकुन्द अधिकारी सायद मेरो पूर्वजन्मका भाइ रहेछन्, नत्र यो जुनीमा दिनरात किन मलाई यत्रो माया दिन्थे। तर जति माया ममता पाए पनि यसरी हरेक साँझ अरूको घर गएर साध्य पनि भएन। मान्छेको सबैभन्दा प्यारो ठाउँ भनेको उसको ओछ्यान हो, जहाँ ऊ सबै दुःख तनाव बिर्सेर 5-6 घन्टाका लागि मर्न पाओस्, अनि मात्र बाँचेको अनुभूति हुन्छ। तर कर्मले ठगेको एक्लो मान्छेलाई पायो भने बिछुनाले पनि पोल्दो रहेछ, सिरकले पनि घाँटी थिच्दो रहेछ।
आदिर दारा,
फेरि एउटा अर्को दुःख थपियो म संसारलाई। दुलीखेल अस्पतालका संस्थापक डाक्टर रामकण्ठले महजोडीलाई निरोगी राख्नु पर्यो भनेर स्वास्थ्य परीक्षण गर्न हामीलाई अस्पतालमा बोलाए। हामी गएका थिएनौँ। धेरै पटक खबर आएपछि जानै पर्यो भनेर गएको त दुलीखेल अस्पताल देखेर छक्क पर्यो। राजनीति र गुटबन्दीले रोगी भएका सरकारी अस्पतालहरूले यसबाट धेरै कुरा सिक्न सक्छन्। मदन दाई र मेरो स्वास्थ्य सामान्य नै देखियो, तर यशोदा भाउजूको स्वास्थ्यमा केही समस्या थपियो। उनको उपचार हुँदैछ। म नलागी नलागी करले स्वास्थ्य परीक्षण गर्दा भाउजूको रोग पत्ता लगाइदिएर डाक्टर रामकण्ठले ठुलै गुण लगाए। कार्यक्रम श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन हरिवंश आचार्यको आत्मकथा चिना हराएको मान्छेको दिन के हो रात के हो अध्यायको वाचन हो। यसको अर्को अध्याय लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी आज हरिवंश आचार्यको आत्मकथा चिना हराएको मान्छेको 14 श्रृङ्खला वाचन सुनिरहेका छौं। यसको बाँकी अंश वाचन अब सुनौ। लोग्ने मान्छेकी श्रीमती बितेपछि घाटदेखि नै अर्को बिहे गर्ने कुरो चल्दो रहेछ। मेरो पनि चल्यो होला, तर 13 दिनपछि मात्र कुरो चलेको सुन्न थालेँ। मेरा दिदीहरूको म एक्लो भाइ, एक्लो माइती, उनीहरूलाई मेरो पीर लाग्नु स्वाभाविकै हो। कसैले नचिन्ने मान्छे भएको भए केही मतलब हुँदैन थियो। संसारमा कति मान्छेको मृत्यु हुन्छ, कतिले पुनर्विवाह गर्छन्, आफन्तलाई बाहेक अरूलाई केही मतलब हुँदैन। तर सबैले चिन्ने मान्छे भएकाले मेरो कुरा आफन्तमा मात्र सीमित रहेन। टेलिभिजनमा मेरो चित्र आयो कि यो मान्छेले अर्को बिहे गर्छ कि गर्दैन भन्न थाले। नचिनेका व्यक्तिले पनि मुखै फोरेर भने, जीवन लामो छ, एक्लै बस्नुहुन्न, बुढेसकालमा कसले हेर्छ। छोराछोरीहरू सबै आफ्नै तालमा हुन्छन्, तातो पानी तताएर खान दिने मान्छे पनि हुँदैन। डिपार्टमेन्टल स्टोरमा म तरकारी दाल तेल बेसार किन्दै थिएँ। एउटा नचिनेको मान्छेले आएर भन्यो, भान्साको सामान तपाईँ कति किन्नुहुन्छ? तपाईँले गर्ने काम अर्कै हो, साथी खोज्नुहोस् एउटा, अनि तपाईँ आफ्नै काम गर्न थाल्नुहोस्। एउटा साथीले भन्यो, हामी जस्तो भएको भए यसो बाहिरतिर लपसप गरेर पनि हिँडे हुन्थ्यो, तिमीलाई त सबैले चिन्छन्, के गर्छौ? मदन दाई, जो मेरो साथी मात्र होइन, मभन्दा 7-8 वर्ष जेठो भएकाले उनलाई दाई भनेर सम्बोधन गर्छु। उनीहरू अहिले मेरा अभिभावक बनेका छन्। मदन दाई र यशोदा भाउजू मेरा लागि साँच्चैकै आदरणीय छन्। एक दिन मदन दाईले भने, अब तिमीले आफ्नो लागि सोच्नुपर्छ, हाम्रो कामका लागि पनि सोच्नुपर्छ। तिमी यसरी झोक्राइरह्यो भने डिप्रेसन हुन्छ, म संसारलाई पनि घाटा हुन्छ, हामीले काम गर्न सकेनौ भने देशलाई पनि घाटा हुन्छ। 53 वर्ष पुग्यौ, जीवन अझै लामो छ तिम्रो। गीता भन्छ, मान्छे मरे पनि आत्मा मर्दैन, आत्माले देखिरहेको हुन्छ। मिरामालाई भन्ने गर्थिन्, हजुर श्रीमान चाहिँ मेरो मात्र हुनु, मान्छे सबैको हुनु। मिराले देखिरहने हो भने म कसरी उनको ठाउँमा अर्को मान्छे घरमा ल्याउँ? कि मिराले यो सबै पचाउन सक्लिन्? यदि मिराको आत्मा छ भने उनी देखिरहेकी छन्, उनी पक्कै पनि मलाई भेट्न कुनै न कुनै तरिकाले आउँछिन्। म यसरी रोएको देखेर उनी पक्कै हावा भएर पनि मेरो छातीमा छुन आउँछिन् होला। म अँध्यारो कोठामा घन्टौँ एक्लै बस्छु, घन्टौँ बस्दा पनि मिराका चुरा बजेको सुनिँदैन, पाइला चाल्दा सर्याक सुरु गरेको सुनिँदैन, ढोका खोलेको लगाएको केही पनि सुनिँदैन, कतैबाट केही सङ्केतसम्म आउँदैन। मलाई लाग्छ उनको आत्मा भनेको मै हुँ, जसलाई उनी आत्मैदेखि माया गर्थिन्। जीवन त पानीको फोका रहेछ, पानीको फोका उठ्छ फुट्छ अनि पानीमै बेलाउँछ, हावाको झोका जस्तो पनि रहेछ जीवन। एउटा झोका आउँछ अनि हावामै बिलाउँछ। उनको आत्मा भनेको हाम्रा दुई छोरा हुन् जो उनकै शरीरबाट बाहिर निस्किए, जहाँ उनको र मेरो रगत छ, जुन अनन्तकालसम्म नासिने छैन, किनभने हाम्रा नाति नातिना हुनेछन्, तिनले पनि फेरि हाम्रा पनाति पनातिना जन्माउनेछन्। यो क्रम सृष्टि रहेसम्म चलिरहन्छ। हेरिरह्यो भने छोराहरूको आधा अनुहार मिरासँग आधा मेरो अनुहारसँग मिल्छ। छोराहरू आधा म जस्तो आधा मिरा जस्तो भएकाले मिरा र मेरो पनि अनुहार मिल्छ। भनिन्छ धेरै वर्षपछि लोग्ने स्वास्नीको अनुहार मिल्न थाल्छ छोराछोरीका कारण। अमेरिकामा बसेको र त्यहाँको संस्कार देखेको हुनाले ठुलो छोराको सोचाइ अलिक फरक छ। मलाई ठुलो छोराले भन्यो बुबाको जीवन अझ धेरै बाँकी छ, डिप्रेस भएर बस्नु हुँदैन, आफ्नो बारेमा पनि सोच्नुपर्छ हजुरले। मोहित यो कुरा सुनेर सुरुमा झस्केको थियो, उसको झस्काइले मेरो मन कता कता झस्किन्छ। मिराको आगमनपछि मैले कहिले पनि आफ्नो बारेमा सोचिनँ र सोच्नु पनि परेन, मिरा नै सोच्थिन्। 53 वर्षमा विवाह सुन्दैमा पनि गाह्रो लाग्छ। यो उमेरमा गर्ने विवाहलाई सम्झौता भने हुन्छ होला, जीवनसाथीको सम्झौता। मैले गरेको जीवनसाथीको सम्झौताले मेरा छोराहरू जीवनभर नठगिउन् जसमा मैले मिराको प्रतिरूप देखेको छु। मिरासँग मेरो जीवनका स्वर्ण दिनहरू बिते। ती दिनहरूमा म जवान थिएँ, अहिलेभन्दा फुर्तिलो थिएँ, अहोरात र काम गर्न सक्थेँ। ती स्वर्ण दिनहरूको भोग गरेर मिरा गइन्, अबका दिनहरू गाह्रा हुनेछन्। उमेर घट्दै जान्छ, शरीरका अङ्गहरू गल्दै जान्छन्। यी दिनहरूमा साथीको जरुरत अझ धेरै पर्छ, सहारा र सहयात्रीको जरुरत पर्छ। मेरा आफन्तहरू मेरो विवाह गर्न खोजिरहेका थिए, म सम्झौता गर्न खोजिरहेको थिएँ। आफन्तहरू मिरासँग अलिअलि नमिलेको जात पनि परम्परागत विवाह गरेर मिलाउन खोज्दै थिए। म अझ फरक जात र फरक परिस्थितिसँग सम्झौता गर्न खोज्दै थिएँ। मेरा आफन्तहरू म विधुर भए पनि केटी कन्या होस्, म बिटुलो भए पनि केटी चोखी होस्, चाडपर्व रीतिरिवाज पितृ सबैलाई राम्रो होस् भन्ने चाहन्थे। म शरीर बलात्कारमा परेको पीडित भए पनि मन चोखो होस् तर पीडा दिने नहोस्, चाडपर्व रीतिरिवाज पितृकर्म शुद्ध मनले जसले गरे पनि हुन्छ भन्ने सोच्दै थिएँ। धेरैतिरबाट कुरा आउन थाल्यो। म 100 रुपियाँमा किन्न पाइने चिट्ठा जस्तै भएँ, पर्यो कि करोडपति। मलाई दुईटा चिन्ता थिए। एउटा, मेरा दर्शकहरूले नेपाली दाजुभाइ दिदीबहिनीहरूले गलत काम गरेको नठानुन् र मैले जीवनभर गरेको काममा दाग नलागोस्। अर्को, मेरो छोराहरूको मनमा घाउ नलागोस्। घाउ त लागिहाल्छ आमाको ठाउँमा अर्को मान्छे आउँदा, तर त्यो घाउ यस्तो घाउ होस् जुन अपरेसन गर्दा डाक्टरले बिरामीको शरीर चिर्छ अनि बिरामीको शरीरभित्र भएको रोगलाई काटेर फालिदिन्छ। डाक्टरले अपरेसन गर्दा बनेको घाउलाई खतलाई हामी सकारात्मक रूपमा लिन्छौँ। मेरा छोराहरूको मनमा लागेको खत पनि त्यस्तै होस्, जसलाई उनीहरूले आफ्नो भत्ताभुङ्ग लथालिङ्ग भएको घरको उपचार भएको छ भनी सम्झिदिउन्। मदन दाई र भाउजूसँग मैले सल्लाह गरेँ। उनीहरूले पनि तिमीले गर्ने पुनर्विवाह अरूको भन्दा फरक हुनुपर्छ भने। रमिला पाठकका पति 11 वर्ष अघि बितेका थिए। उनी 11 वर्षदेखि माइतीको संरक्षणमा आमा बाबु दाजुभाइ भतिजा भतिजी छोरासँग बसेकी हुनाले आफूलाई एकल महिला भन्न रुचाउन्नन्। उनले छोरालाई हुर्काइन्, बढाइन्, शिक्षित बनाइन्। अब उनले पनि आफ्नो भविष्यबारे सोच्न पाउनुपर्छ। आमा बाबु दाजुभाइ दिदी छोरा सबैले उनलाई पुनर्विवाह गर्न प्रोत्साहन गरे। एक्लो भएर छटपटाएर हिँडेको बाबुलाई जीवनसाथी खोजिदिन त छोराहरूलाई गाह्रो हुन्छ। गाह्रो भए पनि बाबु एक्लो भएको देखेर राजी भए। हामी आमाप्रति तपाईँले आफ्नो कर्तव्य पुरा गर्नुभयो, अब जीवनसाथीसँग बस्नुहोस् भन्न सक्ने छोरा कति महान होलान्, सोचाइ कति फरक छ। रमिलाको सिउँदोमा मैले पुनः सिन्दुर भरेँ। उनले जिन्दगीमा भोगेका घटना, यत्रो वर्षसम्म सहेको पीडा, उनले गरेको कर्तव्यका अगाडि गर्दन झुकाएर उनको हातबाट माला थापे। तिमी त्याग र ममताकी प्रतिमूर्ति, म तिमीलाई सधैँ आदर गर्छु। मैले रमिलालाई मिरा देख्न थालेको छु, जुन मिरा मबाट कहिल्यै टाढा हुँदिनन्। उनले पनि मलाई जीवन देख्न थालेकी छन् जो जीवन उनीबाट कहिल्यै टाढा हुन सक्दैन। भाग्यमा विश्वास नगरौँ भन्छु, तैपनि कहिलेकाहीँ भाग्य भन्ने चिज छ कि जस्तो लाग्छ। नत्र संसारमा अरबौँ महिला थिए, मेरो विवाह मीरासँगै हुनुपर्छ भन्ने के थियो र? संसारमा सबैले प्राय संयोग धेरै भोगेका छन्, मैले नै यति चाँडै वियोग सहनुपर्ने के थियो र? फेरि संसारमा कति महिला थिए, मेरो भत्किएको घर बनाउन रमिला नै आउनुपर्छ भन्ने के थियो र? उनले मलाई स्वीकार्नुपर्छ भन्ने के थियो र? भन्छन् जोडी भनेको भावीले नै मिलाइदिएको हुन्छ रे। सायद रमिला र मेरो जोडी मिलाउन भावीले आदरणीय वसुन्धरा भूषाल दिदीलाई हराएछन् क्यारे। वसुन्धरा दिदीलाई मैले 2033 सालदेखि नै चिन्ने मौका पाएको थिएँ। राष्ट्रिय नाच घरमा काम गर्दा नै म उनको घरमा आउने जाने गर्थेँ। उनका श्रीमान चेतनारायण भूषाललाई भिनाजु भन्छु, उनका छोराछोरी मलाई मामा भनेर सम्बोधन गर्छन्। वसुन्धरा दिदी मेरो सुख दुःखकी दिदी हुन्। म मीराको वियोगमा टोलाएको देखेर उनले तिमी एक्लै नबस्छ भनिन् र केही महिनापछि मेरो लागि रमिला मागिदिन्। रमिलाले मलाई पर्दामा देखेकी थिइन्। मैले उनलाई बिहे गर्नु 4 महिना अघि मात्र देखेको थिएँ र बोलेको पनि थिएँ। उनले मलाई स्वीकार गरिन्, मैले पनि उनलाई स्वीकार गरेँ। रमिला मेरो घरमा आउनु अघि र उनी घरमा आएपछि पनि मेरा इष्टमित्रहरूले भने अब मीरालाई सम्झेर धेरै रुनु हुँदैन, मीराको धेरै तारिफ गुणगान पनि गर्नु हुँदैन, अब सम्झना पनि धेरैतिर झुन्ड्याएर राख्नु हुँदैन, रमिलाको मन दुख्छ। तर रमिला र मैले उस्तै पीडा भोगेर आएका हुनाले हामीलाई धेरै सजिलो भएको छ। कहिलेकाहीँ हिक्क हिक्क रुन्छु, रमिला नजिकै आउँछिन् र मलाई सम्झाउँदै भन्छन् मलाई थाहा छ हजुरको पीडा, अब म दिजुकै छाया भएर यो घरमा आएकी छु, म हजुरलाई दिजुले जत्तिकै माया दिनेछु, मलाई हजुरले उहाँ नै सम्झेर हेरे हुन्छ बोलाए हुन्छ। म मीराको तारिफ गरिरहन्छु, उनको गुणगान गाइरहन्छु। रमिलाको अनुहारमा पटक्कै ईर्ष्या देखिँदैन, बरु भन्छन् म पनि दिजु जस्तै हुने कोसिस गर्छु, म उहाँको फोटो हेरेर यही आशीर्वाद माग्छु। मीरा र मेरो फोटो घरका भित्ताहरूमा जताततै सजिएको छ। मीराको एउटा ठुलो फोटो मैले पत्रिकाले बेरेर थन्काएर राखेको थिएँ। रमिलाले दिजुको यो फोटो कस्तो राम्रो रहेछ, यसलाई राम्रो ठाउँमा सजाएर राख्नुपर्छ भन्दै फ्यामिली लबीको एकातिर भित्तामा किला ठोकेर झुन्डाएकी छिन्।
44-25-765
होइन हो मदन, के भन्न हिँडेको यस्तो
के हुनु दिलीप, बुलबुल पब्लिकेसनको नम्बर कण्ठ पारेको सहयात्री सदस्य बन्नका लागि।
सहयात्री सदस्य के हो यस्तो भनेको?
बुलबुल पब्लिकेसन नयाँ भएको र नयाँ लेखकहरूका लागि विशेष प्राथमिकता दिने हुनाले यो वर्ष 1000 जनालाई सहयात्री सदस्य बनाउने रे, म पनि बन्नु पर्यो भनेर फोन नम्बर कण्ठ पारेको 44-25-765।
सदस्य बनेपछि के पाइन्छ?
सदस्य बनेपछि 1 वर्षसम्म बुलबुलले निकालेको सबै किताबहरू पठाइदिन्छन् रे, पत्रिकाको ग्राहकलाई जस्तै।
ए, घरमै पठाइदिन्छन् रे?
त्यो त राजधानी भित्र भए घर घरमै रे, राजधानी बाहिरका लागि पाएक पर्ने ठाउँमा रहेको स्टेसनरी पसलमा लगिदिने रे।
कतिवटा किताब आउँछ 1 वर्षमा?
खै 3 वटा निस्किसकेछ, 1 दर्जन त आउला नि हो। 1000 रुपियाँमा 1 दर्जन मात्रै किताब आयो नि, ठुलै कुरो हो नि।
ओहो, कुरो त ठिक लाग्यो मलाई, ल म पनि सहयात्री सदस्य बन्ने। भन त नम्बर कति रे बुलबुल पब्लिकेसनको?
44-25-765 44-25-765
बुलबुल पब्लिकेशन, दिल्ली बजार, काठमाडौँ 01-44-25-765।
लेख्दा बस्दा मेरो अधिकांश समय त्यही लबीमा बित्छ। उनी मीराका सम्झनाहरू खोजी खोजी राख्न थालेकी छन्। हामी दुवैले एउटै पीडा बोकेर आएकाले उनले यो कुरा सहजै स्वीकार्न सकिन्। एउटी अविवाहित कन्याकेटी मैले घरमा भित्राएको भए यी कुराहरू सजिलै स्वीकार्न गाह्रो हुन्थ्यो होला। विगतका सम्झना मनबाट जबरजस्ती हटाउन खोजेर सकिँदै सकिँदैन, ती अतीतलाई केही कम गर्न मात्र सकिन्छ। रमिलाले मलाई मीरा भनेर सम्झेर रुने स्वतन्त्रता दिएकी छन्, मैले पनि उनलाई विगत सम्झेर रुने स्वतन्त्रता दिएको छु। तर उनी मलाई सम्झाउँदै भन्छन् म पहिले खुब रोएँ, आँसु मात्र आयो, तर उनी फर्केर कहिल्यै आएनन्। जीवनको सबैभन्दा भयानक सत्य मृत्यु रहेछ, जसलाई सबैले स्वीकार्नै पर्छ। अब हामी उहाँहरूलाई असल मानिस भनेर सम्झिरहन र श्रद्धा गरिरहन मात्र सक्छौँ। उनको भावनामा मेरो विगत र मीरासँगको प्रेमप्रति न ईर्ष्या छ न डाहा। मेरो धमिलिएको मनलाई उनी सधैँ हिउँको सफा र कञ्चन नदी बनाउन चाहन्छन्। एउटा निजी घरको कोठामा 15 मिनटको सिन्दुरपोते समारोहमा रमिला दुलै र म दुला भएर खिचेको फोटोमा हामी त्यति प्रफुल्ल देखिँदैनौँ। फोटो हेर्दा दुवैको अनुहारमा परिस्थिति पोखिएको छ। मान्छे एकपटक दुलादुलै हुन त लजाउँछन् भने हामीले दुईपटक दुलादुलै हुनु पर्यो। मान्छेले उमेरमा बिहे गर्दा त भविष्यप्रति चिन्तित देखिन्छन् भने हामीले उमेर ढल्कन सुरु भइसकेपछि पुनर्विवाह गर्नु पर्यो। यो 15 मिनटको छोटो समारोह भए पनि दुईजनाको जीवन गाँसिएको समारोह हो। रमिला सबै थोक त्यागेर मेरो जीवनमा प्रवेश गरेकी छन्। मैले आफ्नो हृदयको भित्तामा उनलाई सजाएको छु, आफ्नो घरको इज्जत दिएको छु। म चाहिँ सेलिब्रिटी, सबैको वाह। मैले चाहे सयौँ रमिला पाउन सक्छु, तर रमिला सामान्य मान्छे, मैले उनलाई पाउनु सामान्य कुरा हो, उनले मलाई पाउनु अनमोल प्राप्ति, यो कुरा पटक्कै होइन। बाबु श्यामबहादुर पाठक र आमा ईश्वरीसँग सगोल परिवारमा बस्दै आएकी, एउटा राम्रो संस्कार पाएकी रमिला पनि संसारमा एउटी मात्रै छिन्, म पनि एउटै। रमिला मैले भाग्यले प्राप्त गरेको दोस्रो जीवनसाथी हुन्। उनी दुलही, म दुला भएर खिचेको फोटो दिनेश श्रेष्ठ र गौरीशङ्कर दोजुले दुईटा बनाएर उपहार ल्याइदिए। मैले एउटा बैठक कोठा र अर्को बेडरुममा राख्ने विचार गरेँ। रमिलाले बेडरुममा मिरा र मेरो फोटोसँगै हामी दुईको फोटो राख्दै भनिन्। अहिले फोटो बेडरुममा मात्रै राखौँ, बैठक कोठामा पछि राखौँला। म भर्खर यो घरमा आएकी छु, छोराहरूलाई पनि बानी परोस्, मैले छोराहरूको मन पनि जित्नुपर्छ, उनीहरूले भित्री मनबाट आमा भनेर अवश्य स्वीकार्नेछन्। त्यसपछि यो फोटो बैठकमा राखौँला नि है। मेरी श्रीमती मात्र होइन, छोराहरूकी आमा पनि हुने कोसिस गर्दैछिन्। ठुलो छोरो त्रिलोक र बुहारी जोइसँग रमिला फोनमा कुरा गर्छिन्। मोहितलाई पकाइ तुलाई खुवाउँछिन्, हेरचाह बढाउँदै लगेकी छिन्। मोहितले पनि गाडीमा राखेर नयाँ र पुरानो मामाघर सहर बजारतिर घुमाउन थालेको छ। दुवैजना कुरा गर्दै गाडी चढेर गएको म घरको झ्यालबाट हेरिरहन्छु। माया भन्ने चिज यस्तो रहेछ, जुन जति आवश्यक पऱ्यो उति उत्पादन गर्न सकिँदो रहेछ। एउटी आमाले 10 सन्तानलाई जन्म दिइन् भने मायाको एउटा पोको खोलेर 10 बाँड्नुपर्ने भन्ने रहेछ। उनी आफ्ना 10 सन्तानलाई आकाश जत्तिकै विशाल माया दिन सक्छिन्। उनी आफ्नो हृदयमा जतिवटा पनि मायाको आकाश बनाउन सक्छिन्। मैले मिरालाई दिएको माया कटौती गरेर रमिलालाई दिनुपर्ने होइन रहेछ। मिरालाई मैले दिएको माया जत्तिको तत्ति नै छ, बरु अझ बढेको होला, घटेको छैन। रमिलालाई दिने नयाँ माया हृदयबाट उत्पादन हुन थालेको छ। मैले एउटा चलचित्रमा गीत लेखेको थिएँ, माया तिम्रो कति छ कति छ, हिमालमा हिउँ परे जति छ। हरेक मान्छेको मनमा मायाको पनि कारखाना छ र घृणाको पनि, ईर्ष्या द्वेष लोभको पनि कारखाना छ, जुन असीमित उत्पादन हुन सक्छ। केवल हृदयमा भएको मायाको कारखाना सञ्चालन गर्ने कि घृणाको कारखाना, त्यो आफ्नो सोचाइमा भर पर्छ। मेरा प्रिय भाइ डाक्टर रविन्द्र समीरले भनेका थिए, दाई तपाईँको जीवन तपाईँको व्यक्तिगत जीवन मात्रै होइन, यो सम्पूर्ण नेपालीको साझा जीवन हो। कला र समाजसेवा मार्फत देश र जनतालाई सकारात्मक सन्देश दिन तपाईँहरू सक्रिय र उत्साही हुनुपर्छ, तसर्थ यो कालरात्रिबाट उम्कन ढिला गर्नुहुँदैन। विवाहपछि पनि भाइ समीरले भनेका थिए, दाई समाज परिवर्तन गर्न ठुल्ठुला क्रान्ति र बलिदानले त मुस्किल पर्छ, तर तपाईँले आफू जस्तै एकल महिलासँग बिहे गरेर सामाजिक क्रान्ति पनि गर्नुभयो। यो कदमले नैराश्यमा डुबेका एकल महिला तथा पुरुषलाई पनि प्रेरणा दिएको छ। कोही कोही भन्छन् फरक आमाबाट जन्मेका छोराछोरी काँडा चरा हुन्छन्, तर रमिलाले 26 र 23 वर्षका हाम्रा दुई छोरालाई स्वीकारेकी छन्। मैले उनको 22 वर्षको एउटा छोरालाई स्वीकार्नु किन हुँदैन। हाल ऊ आफ्नो मामा घरको संरक्षकत्वमा इन्जिनियरिङ अध्ययन गर्दैछ। छोराहरूको अनुहार हेर्दा कता कता म बाबु भएर पनि स्वार्थी त भइनँ भन्ने लाग्छ। छोरा हो मलाई माफ गर है भनौँ भन्नु लाग्छ। मिराका भाइ बुहारी मनोहर र प्रतिमा देख्दा मलाई अलिअलि मिरा भेटे जस्तो लाग्छ, तर मनमनै उनीहरूसँग पनि भन्छु मलाई माफ गरिदियो, मैले अर्को बिहे गरेँ। तर जीवन त नितान्त व्यक्तिगत पनि त हो। जसरी ठुलो छोराको आफ्नै संसार छ र ऊ आफ्नै संसारमा हराएको छ, त्यस्तै सानो छोराको पनि आफ्नै संसार हुनेछ र उसको पनि आफ्नै जीवनयात्रा हुनेछ। त्यो बेला म झन् बुढो भइसकेको हुनेछु। बुढो हुनुको पीडाभन्दा मलाई त्यति बेला एक्लो हुनुको पीडाले सताउनेछ। म ढल्कँदो घाम जति ढिलो गर्यो उति चाँडै जिन्दगीमा साँस पर्छ। मैले जीवनको घाम चहकिलो हुँदै निर्णय गर्नुपर्थ्यो, गरेँ। माथिल्लो गराको पानी तल्लो गरामा झर्छ तर तल्लो गराको पानी माथिल्लो गरामा उक्लदैन भने जस्तै छोराहरूको पनि माया उनीहरूको श्रीमती उनीहरूको छोराछोरीतिर बग्छ होला। माथिल्लो गरामा उनीहरूको माया उक्लन गाह्रो हुन सक्छ। त्यसैले मलाई पनि साथी चाहिन्छ जस्तो लाग्यो। फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार। कवि दुर्गालाल श्रेष्ठले लेखे जस्तै पढे लेखेका छोराछोरीले पक्कै पनि बाबुआमाको परिस्थिति बुझ्छन्। कस्तो परिस्थितिबाट यो सम्बन्ध स्थापना भएको मूल्याङ्कन गर्छन्। रूढिवाद अझै निर्मूल हुन सकेको छैन। रूढिवादलाई धर्म ठान्नेहरूले कुरा काटे पनि समाज धेरै अगाडि बढेको छ। रमिला र मेरो सम्बन्धलाई समाजले सकारात्मक सोचिदियो। नेपाली समाज धेरै फराकिलो भइसकेको रहेछ। आफन्त र साथीभाइहरू हामीलाई बधाई दिँदै नयाँ जीवनको स्वागतका लागि आफ्नो घरमा बोलाउँछन्। हामीलाई भ्याइ नभ्याइ भएको छ। समाजले गरेको यो स्वागत देखेर मलाई गर्व लाग्छ। कसै कसैले समवेदना र बधाई सँगै दिँदै भन्छन्, तपाईँको दुःखमा म आउन पाइनँ, समवेदना छ र नयाँ जीवनको शुभकामना। त्यसै गरी एकपटक संवेदना र बधाई ग्रहण गर्दा कता कता मेरो मनमा ग्रहण लाग्छ। दिन भएको बेला रात हुँदैन, रात भएको बेलामा दिन हुँदैन, तर यस्तो अवस्थामा मेरो जीवनमा दिन र रात एकैचोटि आए जस्तो लाग्छ। श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन हरिवंश आचार्यको आत्मकथा चिना हराएको मान्छेको 14 श्रृङ्खलाको वाचन हो र यसमा हामीले मीरा र रमिला शीर्षकको अध्याय वाचन गर्दा गर्दै समय सकिएको मलाई संकेत गर्नुभयो संघर्ष विष्टले। अब आजको लागि हामीले चिना हराएको मान्छेको वाचन रोकेका छौँ मात्रै होइन, अब केही पेजहरू मात्रै बाँकी छन् यसबाट वाचन हुनको लागि। अर्को साता एकदमै थोरै समय यसको वाचन गर्नेछौँ र लेखक हरिवंश आचार्यको समय मिल्न सक्यो भने उहाँलाई अर्को हप्ता म लिएर आउनेछु र उहाँको समय मिल्न सकेन भने हामी तपाईँलाई फेसबुकबाट प्रश्नहरू दिनेछौँ र यो पुस्तकबारे तपाईँले दिनुभएको उत्तर नै म आउँदो साताको श्रुति सम्वेकमा प्रस्तुत गर्नेछु। आउँदो साता यसको 15 श्रृङ्खला अर्थात् अन्तिम श्रृङ्खला रहनेछ। हवस् त, अर्को दिन फेरि अर्को कृति लिएर आउनेछौँ। तबसम्मको लागि प्राविधिक साथी सङ्घर्ष विष्ट र म अच्युत घिमिरे बिदा चाहन्छौँ। नमस्कार, शुभरात्री।